सअस्तित्व र समानताका लागि सशक्त महिला आवाज कार्यक्रम आजका नारी समतामूलक समाज निर्माणको लागि सशक्त नारी आवाज विविध विधा र क्षेत्रमा अग्रसर सफल संघर्षरत महिला व्यक्तित्वको प्रेरक भेटवार्ता सुनाउने क्रममै बुधबारको यो बिहानी फेरि पनि कार्यक्रम आजका नारीको एउटा अर्को श्रृंखला लिएर यहाँहरूमा उपस्थित भइसकेको छु प्राविधिक साथी देवकी भण्डारीका साथ म चन्दा विष्ट र श्रोता महिला सफल तबला वादक बन्न सक्छन् भन्ने एक उदाहरण हिंसामुक्त समाज निर्माणमा संगीत अभियान चलाउँदै आउनुभएको र हाल पशुपति स्थित नाथ पाठशालामा संगीत प्रशिक्षण कार्य गर्दै आउनुभएको र सञ्चालन गर्दै आउनुभएको वरिष्ठ तबला वादक सरिता मिश्र हुनुहुन्छ गीत संगीत नृत्यमा प्रयोग हुने यो धिमे खी पसिमा को चाखे बजाउन उहाँ सिपालु हुनुहुन्छ भने ललित कला क्याम्पसमा अध्ययन गर्नुभयो र अध्यापन चाहिँ उहाँको पद्मकन्या क्याम्पसमा रह्यो संगीतमा इलाहाबादबाट प्रयाग संगीत समितिबाट तबलामा स्नातकोत्तर गर्नुभएको छ भने उत्सर्ग तालसरित भोलिको नेपाल नामक 3 एल्बम पनि बजारमा आएका छन् आज हामी उहाँको तबला वादनको यात्रा र जीवन अनुभवलाई यहाँहरूमा सुनाउन लागेका छौं यहाँलाई कार्यक्रम आजका नारीमा स्वागत गर्छु
हजुर धन्यवाद
आज केही समयपछि अथवा केही वर्षपछि रेडियो नेपाल आउनु भएको छ
हो एकदम
कुनै समय रेडियो नेपालको शास्त्रीय संगीतसँग आबद्ध हुनुहुन्थ्यो यहाँ हजुर भजन कीर्तन सांगीतिक समारोहमा तबला बुझाउने हातहरू बढी पुरुषको भेटिन्छन्
हजुर
यहाँको त्यो तबला वादनको शुरूआत चाहिँ कसरी भयो कसरी तबला वादक बन्न पुग्नु भयो
हुन त हाम्रो पशुपतिमा 24 जात्रै हुन्छ वर्षमा
होइन
मेरो बुवा पनि गाउने मान्छे हरिप्रसाद मिश्र हुनुहुन्छ त्यो कारणले गर्दाखेरि हाम्रो घरमा त्यस्तो खालको सांगीतिक माहौल भइरहन्थ्यो मलाई नै थाहा छैन कि म तबला वादक भइसकेको छु कि 8 वर्षमा त्यो कहिले पनि मैले यो बन्छु त्यो बन्छु त्यो त मैले कहिले सोचेर अहिले पनि म यात्रा त्यसरी गर्दिनँ तर म 8-9 वर्षको हुँदाखेरि पशुपति क्षेत्रमा जस्तै मुक्ति मण्डपमा त्यहाँको म राम्रो तबला वादक भइसकेको थिएँ तर मैले सिकेर होइन त्यो माहौलले मलाई रग रगमा फर्दे भनौँ न अलिअलि
हजुर खेल्ने एउटा साधन होइन मन भुलाउने साधन अथवा रहर जे होस् तबलामा हात पुग्यो हुन त अरू धेरै पनि वाद्य वादन थियो होला नि होइन
हाम्रो घरमा हार्मोनियम सितार तानपुरा अनि तबला मादल ढोलक सब बाजा थियो मेरो बुवा पनि सकिन्
त्यति धेरैमा चाहिँ तबलामा
रोजाइ मलाई होसै थिएन म पछि पो तबला वादक रहेछु भन्ने भयो
तर जति बेला तपाईँ तबला वादक बन्नु भएछ भनेर आफ्नो घरमा होइन आमा बाबाले अथवा वरपरकाले थाहा पाए त्यसलाई महसुस गरे त्यति बेलाको प्रतिक्रिया चाहिँ कस्तो आयो
मलाई चाहिँ के हुन्थ्यो भने बच्चामा मान्छेले गाउँथ्यो होइन तर उसँग के बजाउने होइन त्यो कुरा मलाई आउने रहेछ कि म अहिले त्यो कुराहरू झिन फिल गर्छु अनि आउने रहेछ बजाइसकेपछि ल आमा कस्तो मिठो बजायो छोरीले भनेर मैले त बक्सिस पाउने नै भएँ त्योले झन् हौसिँदै गयो अनि कहिले कोही कोही मान्छेहरू चाहिँ अब भारतबाट कस्तो एउटा ठुलो मातमा आउनु भएको थियो उहाँले यत्रो डमरू लिएर आउनु भएको थियो तर त्यो डमरूले हामी कहाँ रातभरि त्यो कार्यक्रम भयो डमरूले सबै गीतमा सङ्गत गरेको पनि मैले देखेँ कि छालाको बाजा भने त्यस्तो स्ट्रङ पशुपतिको जात्राहरूमा खी बजाउन यो बजाउन डाफामा बजाउन मलाई त्यस्तो केही पनि फेरि मलाई कहिले पनि त्यो जेन्डरले प्रब्लम बनाएन कि जब मिडियाहरूले मलाई फलो गर्न थाले नि महिला तबला वादक भनेर त्यसपछि मात्रै मलाई म महिला तबला वादक रहेछु भने होस् भा हो त्योभन्दा अगाडिसम्म मलाई थाहा छैन तर हाम्रो समाजमा चाहिँ कस्तो छ भने अहिलेसम्म पनि उहाँ सबै पुरुषवादी सोच केटीहरू चाहिँ नाच्ने सितार बजाउने गीत गाउने हद भयो भने अब त्यो तबला बजाउने यस्तो भने चाहिँ लोग्ने मान्छेले गर्ने काम भयो त्यस्तो खालको चस्मा उहाँहरूको अहिलेसम्म पनि यथावत छ यो संगीत भने त एउटा यात्रा हो नि त हिँडिरह्यो भने पुग्छ भन्ने मलाई त्यस्तो विश्वास लाग्छ कि
पक्कै पनि काठमाडौँको पशुपति जन्मथलो मन्दिर परिसरको हुर्काई भजन कीर्तनमा बाल्यकाल व्यतीतुनु यसले पनि तबला वादक बन्नलाई सहयोग बनायो तर तबला वादक बन्नु र त्यसको साधनामा निरन्तर लाग्नु फरक कुरा हुन सक्छ यसको लागि एउटा यात्रा यहाँले तय गर्नुभयो नि होइन त्यसको एउटा साधना त हुँदो रहेछ नि धेरैलाई रहर लाग्ला धेरैलाई मैले यो बजाएँ मैले सिकेँ मैले गाएँ भन्ने होला होइन तर त्यसलाई निरन्तरता दिनु सजिलो गाह्रो यो तबला वादनको यात्रा
अब 45 अगाडिको टाइम अब स्कुल SLC
हजुर
अब के गर्ने त्यसपछि एक दिन चाहिँ रेडियो नेपालमा नै एउटा कमला श्रेष्ठ दिजुले मैले उहाँले देखिनँ उहाँ बितिसक्नु भएको रहेछ त्यो बेलामा तबला वादन गर्नुभयो कि अनि मैले बुवालाई सोधेँ बुवा यो के बजाएको यस्तो भन्दाखेरि बुवाले भन्यो यो तबला सोलो बजाएको अब यहाँ त तबला यसरी सिकाउने मान्छे छैन, एउटा मेरो साथी थियो ऊ पनि फ्रान्समा छ, अब तिमीलाई त यहाँ कसले पनि सिकाउँदैन। अब त्यो बेलामा समप्रसाद बुवाहरू सबै उहाँहरू उहाँ दरबारको कलाकारहरू उहाँले अरूलाई सिकाउनु त कुरै भएन। अनि मलाई थाहा थिएन कि होमनाथ उपाध्याय गुरु यहाँ हुनुहुन्छ भनेर। अतुल गौतम र म हामी चाइल्डहुड फ्रेन्ड हौ, बेलुका बेलुका यसो निस्केको देख्थेँ क्या म। अनि मैले उसलाई थाहा छ मैले तबला बजाउँछु भनेर उसको भजनमा नि गएर बजाइरहन्थेँ। अनि मैले बाबु तिमीहरू कहाँ गएको भन्नु, हामी त तबला सिक्न गए नि भन्ने बित्तिकै मलाई त निधराम लो तबला सिक्न गए तिमीहरू। अनि मलाई पनि गुरुलाई सोधेर आइज न, सोधेर आइज है, केटीलाई सिकाउँछ कि सिकाउँदैन भनी मैले। अब तँलाई ल्याऊ भने भनेपछि म त रातभरि सुतिनँ कि जान्दा, यस्तो एक्साइटेड होइन। अब घरमा तबला छ, दुई दिन बजाएँ। अब मेरो त्यो पुरानो घमण्ड छ नि, मलाई सबै बजाउन आउँछ भन्ने घमण्ड थियो मलाई त। मलाई त थाहा छैन कि यो साधनाको क्षेत्र हो, यो त जिन्दगीमा 5 करोड x 5 करोड तालहरू छ यसको भन्ने कुरा त मैले बल्ल पछि, मैले त म्युजिक एजुकेसन गरेँ नि पछि त, एक महिना सिके पुग्छ मलाई भनेर धाक लगाएँ। अनि मेरो बुवा मुसुमुसु हालिदिनु भयो कि गुरुले भन्नुभयो ल बजाऊ। अनि मैले बजाएँ, आए जति बोल बजाउँदा पनि 15 मिनट भन्दा हुँदै भएन कि, खै त्यति बजाउन आउँछ तिमीलाई। तर उहाँले के भन्नुभयो भने, तिम्रो यस्तो राम्रो मिठो हात छ, क्लियर छ, गर्यो भने हुन्छ, तर तिमीले यो पुरानो जानेको थियो नि त्यो सबै छोडेर आउने हो, तिमी जिरोदेखि सिक्ने हो भन्नुभयो मलाई। गुरुसँग फेरि जिरोदेखि सिकेको मैले 12 वर्ष, अनि
12 वर्ष तबला वादन
12 वर्ष सिकेको होइन, बिहान 4 घण्टा बेलुका 4 घण्टा हामी अभ्यास गर्थ्यौं, साधना गर्थ्यौं।
भनेपछि एउटा साधना चाहिन्छ, हरेक चिजहरूलाई निरन्तरता चाहिन्छ, धीरता र लगनशीलता पनि हुनुपर्छ सफल हुनलाई। कोही मान्छे हामी देख्छौ व्यक्तित्वहरूको सफलताको प्रशंसा गर्छौं, त्यो सफलतालाई सहजसँग लिइदिन्छौं, तर त्यो सफलताको शिखरसम्म पुग्न कति संघर्ष गर्नु पर्यो, कति चुनौती खेप्नु पर्यो, त्यो आफ्नै ठाउँमा हुन्छ। र त सफलताको
स्वाद
मूल्य रहन्छ, स्वाद रहन्छ, अर्थ रहन्छ। यस्तै यस्तै व्यक्तित्वहरूको प्रेरक भेटवार्ता सुनाउने क्रममा नै आज हामीसँग महिला सफल तबला वादक बन्न सक्छन् यसको एक सशक्त उदाहरण वरिष्ठ तबला वादक सरिता मिश्र हुनुहुन्छ। उहाँको यो तबला वादनको यात्रा अनुभवलाई आज हामी यहाँहरूमा सुनाइ पनि रहेका छौ। भनौँ न, हजारौं कार्यक्रममा, सांगीतिक महोत्सव, सांगीतिक प्रतियोगिता, सांगीतिक कार्यक्रमहरूमा यहाँले आफ्नो कलालाई देखाउनु भएको छ, तबला वादन गर्नुभएको छ। तबला बजाइराख्दाखेरि के लाग्छ मनमा,
चन्दा
के को लागि बजाउँछु, होइन के कुराले चाहिँ यहाँलाई फेरि फेरि पनि बजाइराख्न प्रेरित गर्छ?
संसारमा मान्छेको लागि सबैभन्दा खोजको विषय भनेको पीस हो नि, हरेक मान्छेलाई आनन्द के मतलब त्यो क्षणिक आनन्द होइन, अनवरत आनन्दमा मान्छेहरू जान चाहन्छ नि। तबला बजाउनु भनेको तपाईँको काम भनेको त्यो एउटा एकाग्रताले मान्छेलाई ईश्वर र मान्छेको बीचमा एउटा पुल क्रिएट गर्छ कि। तबलामा हामी भित्र 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 गएर त्यो एउटा ध्यानको अवस्थामा ध्यानस्थ हुन्छ भन्ने मलाई लाग्छ। म त्यो फिल गर्छु कि फिलै गर्दिनँ, तबला बजाइरहेको छु। पलिटी मारेर बसेपछि हाम्रो खुट्टा पनि झमझमाउँदैन, तबला हुनुपर्छ। तर अरू काम गर्दा चाहिँ हामीलाई त्यो कुराहरू गाह्रो हुन्छ।
हामी आफ्नो रुचिको, आफ्नो रहरको, आफ्नो पेसाको क्षेत्रलाई जहिले पनि त्यसबाट अलिकता असन्तुष्ट भएको कि अथवा के भएको भन्ने अहिले धेरै त्यस्तो कुराहरू पनि निस्किन्छ नि। तर सबैभन्दा मुख्य कुरा त जुन आफ्नो काम छ, जुन आफ्नो पेसा छ, जुन आफ्नो प्यासन छ होइन, त्यो प्रति विश्वस्त रहनु, त्यसमै रमाउनु, त्यसबाटै आनन्द लिनु रहेछ।
सही कुरा हो
हजुर।
तर आफूलाई मन परेको काम र
हजुर
मन परेको पेसा भयो भने अझ मान्छे बढी सशक्त सफल हुन्छ भन्ने मलाई लाग्छ। जस्तै आफ्नो विषयमा नै मान्छे जानु पायो भने अझ त्यसको डेप्थमा जान्छ। जस्तै म स्कुलहरू चलाउँछु, कलेजमा धबलै बजाउँछु, दौडेर गयो धबलै बजायो, यसले गर्दाखेरि पनि मलाई अलिकति आनन्द महसुस भयो तपाईँले देख्दाखेरि जस्तो लाग्यो।
हजुर, हामी सरिता मिश्रलाई वरिष्ठ सफल तबला वादक महिलाको रूपमा मात्र चिन्दैन, संगीत मार्फत सामाजिक अभियन्ताको रूपमा पनि उहाँलाई चिन्छौ। संगीतको सामाजिक अभियन्ता, संगीत मार्फत समाजमा कसरी शान्ति ल्याउन सकिन्छ, कसरी समाजमा हिंसा मुक्त समाज बनाउन सकिन्छ, कसरी अहिंसामा मानिसहरूलाई लग्न सकिन्छ, यो अभियानमा पनि उहाँ हुनुहुन्छ। अर्को यहाँको विशेषता
हजुर
हजुर
थ्याङ्क यू,
तबला वादनको यात्राबाट, अध्ययन अध्यापनको यात्राबाट फेरि सामाजिक कार्यसँग चाहिँ कसरी जोडिनु भयो, त्यो पनि संगीतलाई माध्यम बनाएर
कसरी भनेदेखि मलाई के लाग्छ भनेदेखि तपाईँ पनि एकजना महिला, म पनि महिला
हजुर,
आज चन्दाले बोलायो भनेर म एक्साइटेड भएर किन आएँ भन्दाखेरि तपाईँको एउटा कार्यशैली अरू महिला भन्दा अलिक पृथक रूपमा जुन प्रस्तुति छ तपाईँको, त्यसले गर्दाखेरि म आकर्षित भएर आएँ नि। मैले तबला बजाउँछु, अरू महिलाहरू भन्दामा अलिक फरक भएर तपाईँले मलाई बोलाउनु भएको छ नि हो समाजमा जति पनि छोरी बच्चाहरू छ उहाँहरूको लागि छोरी बच्चाहरूको लागि जहिले पनि शरीर हाम्रो प्रब्लमको विषय हो किनभने झन् त्यो आमा बाउ मरेका बच्चाहरू जो सेन्टरमा बसेका बच्चाहरू अर्काको घरमा काम गर्न बसेको बच्चाहरू जो छ उनीहरूको लागि त झन् धेरै ठुलो गाह्रो छ उनीहरूलाई आफूलाई बचाउन नै
अस्तित्व बचाउनको लागि
आफ्नो अस्तित्व भन्दा पनि केही न केही हिसाबले उनीहरूकोमा हेरेसमेन्ट भइरहेको छ नि अनि मलाई त्यो जहिले पनि चिन्ताको विषय हुन्थ्यो मलाई कसैले केही गर्न नसक्नुको मतलब अरूलाई नगर्ला भन्ने कुरा होइन कि त्यसले गर्दाखेरि अब यो बच्चीहरूलाई के गर्न सकिन्छ त भन्ने हिसाबले अनि मैले स्कुल खोलेको अब स्कुलमा अहिले हामीसँग 200 बच्चाहरू पढिरहेछन् सँगै फ्री शिक्षण
200 भन्दा बढी छन् बालबालिका नै
बालबालिका
ती बालबालिका हिंसाबाट पीड़ित अथवा बेसहारा
हो
हजुर
उनीहरू धेरै जस्तो चाहिँ यो जुन अब प्रिजनमा बाबुआमाहरू छन् अब कसैले त्यस्तो खालको म भन्न चाहन्न त्यो भयो अर्को कुरा भैँसालोमा बाबुआमाहरू गुमाएका र त्यो ट्रमा भएकाहरू भए त्यसपछि अब जो चाहिँ समाजले अब जस्तै ल्याप्रोसी सेन्टरमा भएका आमा बाउका बच्चाहरूलाई पनि हाम्रो समाजले राम्रो दृष्टिले हेर्न गाह्रो छ उनीहरूसँग व्यवहारको विषयमा तर त्योबाट उम्किएर एउटा राम्रो मान्छे हातमा स्किल लिएर निस्क्यो भनेदेखि छोरी बच्चा स्पेसली छोरीहरूको कुरा गरिरहेको छु निस्किने बित्तिकै उनीहरू त एउटा बाहिर गयो र अब मैले माथि नेपालको बच्चाहरूलाई सिकाउने बेलामा उनीहरूको आमाहरू त प्रोसेसिएसनबाट आएका हुने ताकि हामी के काम गर्न सकेनौँ भने पनि हामी यसमा जान्छौँ भन्ने सम्भावना नरहोस् यौन व्यवसाय उनीहरू नभन्नुहोस् उनीहरू त आएर एउटा संगीत प्रस्तुत गरेर जस्तै अब मैले अहिले 1905 मैले क्लास त्यो म्युजिक कन्सर्ट गरिरहेको छु हाम्रो बच्चीहरू जान्छ बच्चाहरू जान्छ र थुप्रै ठाउँहरूमा हामी कन्सर्ट गरेर मनी जेनेरेट गर्छौँ मसँग 50 बच्चीहरू छ र तपाईँहरूको घरमा पनि छोरीहरूलाई सङ्गीत सिकाउनु पर्यो भने यहाँ मलाई भन्नुहोस् छोरीहरूलाई सिकाउन छोरीहरू मसँग छ टिचर
सिकाइदिन्छ
किनभने अब अहिले बहुत यो धेरै जस्तो कुराहरू विकृतिमा छ त्यही भएर छोरी र छोरीलाई सिकाउँदाखेरि तपाईँहरूलाई पनि निर्धक्क हुने र मलाई ती बच्चाहरूलाई सिकाउनको लागि पैसा कसले दिन्छ भनेर पनि म भन्न चाहन्छु हाम्रो शिक्षा फाउन्डेसन नेपाल भन्ने छ उहाँकोमा चाहिँ कुमुदिनी श्रेष्ठ र हाम्रो प्रबल गुरुङ प्रवेश गुरुङ यिनीहरूले फन्डिङ गर्छ मलाई उहाँले एउटा पार्टली मलाई फन्डिङ गरेको छ होइन अब लास्ट इयरसम्म हामी एनसिएलसँग पनि काम गरिरहेको थियौँ लास्ट इयर उहाँहरूले मलाई 3 लागि ढुक्कसँग यो स्कुल चलाउन मद्दत गर्नुभयो र हामीले सबै बच्चाहरूलाई केही गर्न सक्यौँ
कार्यक्षेत्र जुनै होस्
हजुर
पेसा जुनै होस् तर त्यो कार्यक्षेत्र र पेसा समाज बदल्ने एउटा माध्यम भन्न सक्छ यसलाई यहाँले एउटा उदाहरणको रूपमा प्रस्तुत पनि गरिराख्नु भएको छ एउटा तबला वादन संगीत त सामाजिक कार्यमा जोड्न सकिन्छ समाजलाई बदल्नको लागि हिंसामा परेका बेसहारा भएका पछि परेका पारेकाहरूको लागि एउटा सशक्त आधार माध्यम बन्न सक्दो रहेछ भनेपछि हामीले हाम्रो पेसा हाम्रो आयामलाई हाम्रो कार्यक्षेत्रलाई कहीँ कतैबाट आफ्नो लागि मात्र होइन अरू धेरैको लागि पनि जिउने एउटा प्रेरणा बनोस् त्यो चाहिँ गर्न सक्छौ हजुर यहाँको जीवनीले सिकाएको पाठ पनि सायद यही हुन सक्छ र त आज हामी यहाँको यो विचारलाई यो कुराकानीलाई सुनाइरहेका छौ र यसलाई फेरि पनि निरन्तरता दिनेछौ सुन्दै रहनुहोला रेडियो नेपालबाट कार्यक्रम आजका नारी राष्ट्रिय रेडियो राष्ट्रको संचार रेडियो नेपाल सुनिरहनु भएको छ भने तपाईँलाई सम्झना छ भने हामीले कार्यक्रम आजका नारीमा विविध विधा र क्षेत्रमा अग्रसर सफल संघर्षरत महिला व्यक्तित्वको भेटवार्ता यहाँहरूमाझ राख्दै आएका छौं र यसैक्रममा यहाँहरूलाई थाहा भइसकेको छ हामीले जानकारी गराइसकेको छौं केही प्रसंगमा हाम्रो यो भेटवार्ताको प्रसंगलाई यहाँहरूमाझ राखी पनि सकेका छौं श्रोता आज हामीसँग वरिष्ठ तबला वादक सरिता मिश्र हुनुहुन्छ जो संगीत मार्फत सामाजिक कार्यमा सामाजिक अभियन्ताको रूपमा पनि अगाडि बढ़िराख्नु भएको छ यहाँको पशुपति क्षेत्रमा नै स्कूल छ अहिले नाद पाठशाला संगीत प्रशिक्षण लिने प्रशिक्षण दिनेहरूको एउटा थलो बनेको छ त्यहाँ यहाँले भन्नुभयो 200 भन्दा बढी बाल बालिका छन् तर अझै पनि यहाँले जोड़ चाहिँ छोरीहरूलाई दिइराख्नु भएको छ जो छोरीहरू अप्ठ्यारो स्थितिबाट गुज्रिरहेका छन् अप्ठ्यारोको सामना गरिरहेका छन् उनीहरूलाई जिन्दगीको एउटा नयाँ आयाम दिने काम पनि यहाँले गरिराख्नु भएको छ
कोसिस गर्दैछु भनौँ न होइन आवश्यकता उनीहरूको हातमा चाहिँ आवश्यकता त्यो कुरा आवश्यक छ कि जस्तै अब हामी शास्त्रीय संगीत कर्मी हौ नि रूपा बहिनी म हामी त प्रोफेसनल यसमा गरिरहेछौँ र पनि हामीले कति कुराहरूको यो सामना गर्नु परिरहेछ चन्दाजी
हजुर
होइन अब हामी इम्पावर्ड छौँ होला के होला हामीलाई थाहा छैन तर पनि हामी अहिलेसम्म पनि फुल्ली प्रोफेसनल्ली हाम्रो लागि काम गर्न जति बाधा अडचन छ नि, अब हाम्रो आउने जेनेरेसनलाई चाहिँ त्योबाट मुक्त गराउन चाहन्छु म एक त. अर्को कुरा, अब किरातेश्वरमा पनि महिला पार्टिसिपेन्ट एकदम कम हुन्छ. हाल म त्यहाँको अध्यक्ष छु किरातेश्वर संगीत आश्रमको, होइन. जहिले पनि महिलाहरू 50 पुरुषहरू भएको ठाउँमा 10 मात्र महिलाहरू आइरह हुन्छन् विभिन्न कारण.
किरातेश्वर संगीत आश्रम चाहिँ कस्तो खालको के हो
त्यो चाहिँ के हो भने, अब हामीले त्यहाँ चाहिँ नेपालमा भएका जुन शास्त्रीय संगीत यो संरक्षण सम्वर्धन र प्रवर्धनको काम गर्छौ, अनि त्यहाँ चाहिँ अब विभिन्न भारतबाट आउनुभएका कलाकारहरू, विभिन्न पाकिस्तानबाट त्यस्तै गरेर विदेशबाट आउनुभएका कलाकारहरूलाई पनि हामी उहाँहरूलाई पनि मञ्च प्रदान गर्छौ. प्लस त्यहाँ हामीले प्रशिक्षण कार्यक्रम पनि गरिरहेछौ. बाँसुरी तबला अहिले क्लासहरू भइरहेछ पोखलको, होइन. प्रत्येक महिनाको फुलमुन कन्सर्ट भनेर यो देश विदेश सबैतिर प्रसिद्ध नै कार्यक्रम हो.
हजुर, यसमा चाहिँ महिला सहभागिता चाहिँ कस्तो रहँदै आएको छ?
अब महिला सहभागिता अत्यन्त कम, गाउने बजाउनेहरू आफ्नो अब विभिन्न कारणले गरेर, होइन. धेरै जसो महिलाहरू जागिरमा नै सीमित हुनुभयो, ताकि अब यो अलिकति अगाडि आउँ केही गरौँ भन्ने भावना भन्दा उहाँहरूलाई मैले जहिले पनि भन्छु कि तपाईँहरूको काम भनेको पर्फर्मिङ आर्ट हो, आइदिनुहोस् न, गाइदिनुहोस् न, गरिदिनुहोस् न. अब भन्नुहोस् न, रूपारामा मात्र एक्टिभ भएर त यो धाने भन्न मिलेन, होइन. होला हामीले जस्तो उहाँहरूले अवसर नपाउनु भयो होला, उहाँहरूले मैले जस्तो अब भनौँ न एक किसिमको अब आत्मनिर्भरता, अब मेरो त पेसाकै रूपमा हो यो, गर्न नसकेको होला उहाँहरूले, होइन. असाध्यै अप्ठ्यारो अब मान्नुहुन्छ, आउन गाह्रो त्यस्तो छ.
भनेपछि यसलाई जो फुर्सदमा दिन व्यतीत गरिराख्नु भएको छ, जो आफ्नो एउटा कार्यक्षेत्रमा लागेर फेरि रिटायर होइन अवकाश जीवन बिताइराख्नु भएको छ, उहाँहरूको लागि पनि यो एउटा कार्यक्षेत्र भन्न सक्छ. सामाजिक सेवाको मात्र होइन कि, सामाजिक अग्रसरताको मात्र होइन कि, आफ्नो आनन्दी र शान्तिको लागि पनि एउटा आधार र माध्यम भन्न सक्छ संगीत.
यसमा दुईटा कुरा छ चन्दा. अब कसैले यसलाई साधनाको रूपमा अप्नायो भने, जस्तै मैले रूपाले, होइन, अब म यति पास गरेपछि म जागिर खान्छु भनेर जो मान्छे लाग्यो, जागिर खायो, रिटायर भयो, सिद्धियो. तर हामी त कहिले पनि रिटायर हुँदैनौँ नि, रूपा पनि हुँदैन, म पनि हुँदैन. हामीले रोजेको क्षेत्र भनेको साधना, शान्ति, हामीले रोजेको क्षेत्र त्यो हो भने, अब कहिले, अब उहाँले चाहिँ संगीतलाई पनि एउटा काम जस्तै गरेर लिनुभयो कि, काम के, अब काम गरे सिद्धियो भन्ने खालको
त्यो चाहिँ फरक कुरा के. गाउनु एउटा अर्को फेरि निरन्तरता दिने कार्य, प्रशिक्षण पनि हुन सक्छ.
अनि मान्छेहरूले अहिले प्राउड गर्छ नि त, मेरो आमा आर्टिस्ट थियो भनेर प्राउड गरेर त बाहिर भनिरहेको हुन्छ त. तर मेन के छ भने, आमाहरूमा अलि अल्छीपन आएको हो कि चन्दाजी, यो कार्यक्रम सुनेपछि उहाँहरू, मैले को कोलाई भने,
आज हाम्रो कार्यक्रमबाट के भन्न चाहनुहुन्छ, जो चाहिँ एउटा आफ्नो कामलाई निरन्तरता दिएर आफू मात्र होइन समाजको लागि पनि त्यो कामले चाहिँ प्रेरणा मिलोस्, होइन, त्यसको लागि हाम्रो दिदी बहिनीलाई विशेष त के भन्न चाहनुहुन्छ?
म के भन्न चाहन्छु भने, अहिले सितारको अवस्था एकदमै दयनीय अवस्था छ. जस्तै सितारमा ध्रुवेश चन्द्र रेग्मी दाई हुनुहुन्छ, डाक्टर ध्रुवेश चन्द्र रेग्मी, उमा थापा, ज्ञानुराधा गोर्खाली, अब तारावीर सिंह तुलाधर, यो गिने चुने 4-5 गुरुहरूले ल आओ अब सितारको प्रवर्धन गरौं भने, जसरी मेरो आदरणीय गुरु भवनाथ उपाध्याय गुरुले तबलाको हामी एउटा अध्यापन गराउँछु भनेर हजारौं स्टुडेन्ट निकाल्नु भयो, होइन, हामी पछि पनि कयौं हाम्रो नाति पनाति भइसक्यो भने, त्यस्तो खालको मन लिएर एउटा चाहिँ अब आफू बचाएर हामीलाई के नाम चाहियो अब चन्दाजी. अब हामी बजाउने भनेको त हाम्रो आफ्नो लागि र भगवान्को लागि बजाउने हो. हामीले त अरू मान्छेलाई, अब हामी त भर्याङ बनिदिने हो, अरू जाने हो, चढ्ने हो, यसलाई संरक्षण सम्वर्धन उहाँहरूले गर्ने हो नि त. हामी मात्रै बजाएर नि, हामी मात्रै फेसमा आएर नि, हामी मात्रै इन्टरभ्यू दिइरहने होइन, मलाई त्यस्तो लाग्छ. किनभने नयाँ जेनेरेसनले पनि त्यसलाई बोकेर लैजाओस्, तब मात्रै हरेक चिजको संरक्षण हुन्छ, त्यहीबाट प्रबन्धन पनि हुन्छ, सबै कुरा हुन्छ भन्ने लाग्छ मलाई.
धेरै कुरा हुन सक्छ, यही धेरै कुरामा फेरि पनि म जोड्न चाहन्छु, संगीत र हिंसा मुक्त यो अभियान पनि अन्तर सम्बन्धित हुन सक्छ भनेर यहाँले प्रमाणित पनि गरिराख्नु भएको छ, यही क्षेत्रमा प्रयासरत पनि हुनुहुन्छ, होइन. यसको अनुभव चाहिँ कस्तो रहँदैछ?
मलाई के लाग्छ भने, म जुन बच्चाहरूको हुलमा काम गर्छु, मेरो बाउलाई त्यसले मार्यो, कुनै कोहीलाई म पनि त्यसलाई गर्छु भन्ने मेन्टालिटी हुन्छ. र कहिले पनि हिंसा सकिँदैन. तपाईँ एउटा कसैसँग झगडा गर्नु हो भने झगडा कहिले सकिँदैन. तपाईँले हजारवटा नेगेटिभ कुरा तपाईँको मनमा तुरुन्तै आउँछ कि. जस्तै तपाईँले तारिफ गर्न थाल्नुभयो भने पनि हजारवटा तारिफ आउँछ, यो यस्तो राम्रो, उस्तो राम्रो, मतलब फेसको कुरा होइन, त्यो हो नि त. तर जब तपाईँले सङ्गीत सुन्नुहुन्छ नि, सङ्गीतको चाहिँ एउटा के छ भने, हाम्रो एउटा पद्म कमल अध्यात्मले भन्छ यो कुरा, मनभित्र एउटा कमल छ कि, सुन्दर कमल ओइलाको हुन्छ. जब तपाईँले सङ्गीत सुन्नुहुन्छ नि, त्यो कमल फुल्छ. त्यसपछि तपाईँको कमल फुलेपछि तपाईँमा एउटा आनन्दको एउटा रस प्रवाह हुन्छ. त्यो प्रवाह भएपछि तपाईँको यो रोम रोमले सङ्गीत सुनेको हुन्छ अरे कि हाम्रो, होइन. शरीरको सम्पूर्ण रोमरोमले सुनेको हुन्छ र नेगेटिभ कुराहरू आफै हराउँदै हराउँदै गएर प्रेम करुणा स्नेह माया यो कुराहरू त्यहाँबाट चाहिँ आउँछ अनि त्यसले जीवनलाई रूपान्तरण गर्छ ताकि यसले मारे पनि मैले यसलाई क्षमा दिएँ किनभने यसको यसलाई म त टुरो भएँ तर यसको बाउलाई मैले मारेँ भने यो पनि टुरो हुन्छ भन्ने खालको करुणाको भावनाहरू पैदा हुन्छ सङ्गीतले हिंसाले हिंसै निम्ताउँछ हिंसालाई क्षमा गर्ने बित्तिकै त्यो कुराले त उसले उसको जीवनमा रूपान्तरण आयो नि त अब मेरो अभियान भनेको कोही पनि प्यारेन्ट्सले गरेको गल्ती र प्यारेन्ट्सले गरेको जुन
अपराध हो
त्यो अपराध चाहिँ बच्चाहरूलाई अपराध बोध नहोस् म यस्ताको छोरा यस्ताको छोरी होइन कि म आज यो हुँ भन्ने खालको एउटा चाहिँ त्यो पाछु मैले अत्यन्त खुसी
हिजो हिंसा पीडित बेसहारा र अपराध बोधले भरिएको मानसिकता लिएर आएका बाल बालिका जब संगीतको साधनामा लाग्छन् जब संगीत सिक्न थाल्छन् बुझ्न थाल्छन् त्यसमा रम्न थाल्छन् त्यसमा आएको परिवर्तनलाई यहाँले निहालिराख्नु भएको छ र जब ती बाल बालिकाहरू नै त्यही अभियानमा लाग्न थाल्छन् फेरि संगीत प्रशिक्षक बनेर घर घर पुग्न थाल्छन् आफू जस्तैहरूलाई बचाउने एउटा अभियानमा लाग्छन् त्यो देख्दा चाहिँ कस्तो लाग्छ मनमा
अब अहिले म कहाँ चारजना बच्चाहरू जो चाहिँ हामी कहाँ आफै कहाँ सिकेर आएको छ कसरी भने उनीहरू 20 जनालाई सिकायो भने 1 जनामा टिचर बन्छ चन्दाजी सबैजना टिचरै बन्छ राम्रो कलाकार बन्छ भन्ने हुँदैन केही समय उनीहरूको ट्रमाटाइज आउट हुन्छ छ्याङ्ग हुन्छ त्यसपछि उनीहरू पढाइमा एकदम राम्रो हुन्छ अहिले हाम्रो 3 जना बच्चाहरू डक्टर पढिरहेछ पाल्पामा अनि त्यस्तो धेरै कुराहरू मलाई चाहिँ यो धेरै यस्तो बाहिर भन्न मन लाग्दैन म जे गरिरहेको छु मेरो लागि गरिरहेको छु कि मैले यो पब्लिसिटी गर्नलाई केही गर्नलाई गरिरहेको छैन अनि मलाई त्यो उनीहरूको कुराहरू सुन्दा अब तपाईँ अलिकति बुढी हुन्छ पक्नु भोलिपछि म सिधा आएर चाहिँ तपाईँलाई हेर्छु भनेर जिस्काउँछ क्या मलाई स्ट्रिक्टली अब उनीहरूलाई म कडाकडी कुरा गरेर 3 महिनासम्म म उनीहरूलाई डिसिप्लिन सबै ए टु जेड डिसिप्लिनहरू टोयलेट जाने टोयलेटमा के गर्ने सम्पूर्ण सिकाउँछु त्यसपछि खाना पकाउने बाँड्ने होइन हाम्रो हुन्छ जस्तै पहिला पहिला म बर्थडेहरू अन्त मनाउँथे भने अहिले उनीहरूसँग मनाउँछु
हजुर यसो भनिराख्दाखेरि एउटा जिज्ञासा राख्न मन लाग्यो
प्लिज
पहिलाको एउटा जीवन बिताइरहेको तबला वादक थियो सरिता मिश्र र अहिले हिंसामुक्त समाज निर्माणमा संगीत अभियान चलाउँदै गरेको सरिता मिश्रमा फरक चाहिँ के पाउनुहुन्छ
फरक चाहिँ म तबला वादकै हुँ चन्दा
हजुर
म जहाँ गए पनि मान्छेहरूले मलाई यो कुराहरू मैले लुकाएको छु कि
हजुर
मान्छेलाई थाहा छैन आज मैले भने म त तबला वादकै हुँ होइन तर मैले स्कुलमा तबला मात्रै सिकाउँदिनँ भायोलिन गिटार तबला फ्लुट मादल डान्स भोकल 10 वटा विधा सिकाउँछु म स्कुलमा चाहिँ 10 जना टिचर मसँग काम गर्नुहुन्छ अनि मेरो त्यस्तो सरसफाई गर्ने स्टाफ चाहिँ मै हुँ त्यहाँको ए टु जेड
हजुर
त्यस्तो छ अनि त्यही भएर तबला वादक नै हुँ म जहाँ गए पनि मलाई कसैले पनि प्रिन्सिपल भन्दैन सबैजनाले तबला वादक भनेपछि अब म तबला वादक बनिरहनु पर्छ बजाई अस्ति 1.5 घन्टा बसपछिमा
आज यो कुराकानी गरिरहँदाखेरि एउटा उत्साह उमङ्गले भरिएको केही गर्नुपर्छ भन्ने कुरा आफू मात्र होइन आफूसँग अरू धेरैलाई बचाउनु पर्छ भनेर लागि परेको तबला वादक सरिता मिश्रलाई हेरिरहँदा हुन त कतिपय कुराहरू नभन्दै राम्रो भन्ने हुन्छ कतिपय कुरा यो आवश्यक थियो र यो पनि प्रश्न हो र भन्ने अहिले एउटा जमात पनि आइरहेको छ तर सिंगल वुमन एकल महिला पनि समाजको लागि एउटा सशक्त अभियन्ता हुन सक्छन् भनिन्छ नि कसैको छोरीलाई लभ विवाह नगरेर पनि जीवन चल्छ र अहिले पनि यो प्रश्न आइरहेको छ एकल जीवन जिउँदै सशक्त रूपमा मानवतालाई आत्मसात राखेर अगाडि बढ़िराख्नु भएको छ संगीतको माध्यमले समाजलाई परिवर्तन गराउँदै हुनुहुन्छ अनुभव कस्तो छ
अब त्यो म विवाहित अविवाहित भन्ने कुरा त मलाई कहिले पनि सोचिनँ
हजुर
अर्को कुरा चाहिँ अब म सबभन्दा पहिला चाहिँ मानव र मानवतामा बिलिभ गर्छु होइन फरक पार्दैन रहेछ अझ बढी सजिलै भएको छ मलाई त
हजुर
अब केही कुराहरू हुन्थ्यो होला मैले केही कमिटमेन्ट गर्नु पर्थ्यो होला र मैले पनि उसलाई मन परेको कुराहरू गर्नु पर्थ्यो होला अनि त्यसले गर्दाखेरि म फेरि यसैमा आनन्दित छु र फुर्सद पनि हुनु पर्यो त्यस्तो कुराहरू सोचिराख्नलाई त्यो पनि होला
हजुर तपाईँलाई नै जीवनको साथी बन्यो
सब चिज आज लाएको छु खाएको छु सब
सबै तपाईँलाई
तपाईँलाई दिन्छ नि मलाई त त्यही भएर म चाहिँ
भनेपछि साधना पनि एउटा जिउने माध्यम साथ हुँदो रहेछ कामप्रतिको निरन्तरता र विश्वास पनि जीवनको सबैभन्दा ठूलो सशक्त आधार बन्दो रहेछ हामीलाई सधैँ परिवार सहयोगी साथी भनिराखेको हुन्छौ त्यो पनि एक पाटो छ तर हामी एक्लै पनि धेरैको लागि सहयोगी र साथी हुन सक्छौ यही कुरा सिकाइराख्नु भएको छ
तर यस्तो लाग्छ मलाई परिवारको एउटा चाहिँ परिवार चाहिँ धेरै ठूलो महत्वपूर्ण कुरा हो जस्तै परिवार भन्ने बित्तिकै श्रीमान श्रीमती मात्रै होइन जस्तै म भाइहरूसँग बस्छु नि मेरो 3 भाइ छ 3 बुहारी छ 4 बदाबदै छ र मेरो बहिनी र ज्वाइँ पनि छ उसको पनि एउटा छोरा छ होइन तर कुनै दिन पनि मैले चाहिँ परिवारको तर्फबाट असहयोग मलाई कहिले गरेन। म त अब बिहानभरि तबला बजाउने, घरको कामहरू गर्न नभ्याउने होइन यस्तो मान्छे हो म। तर मलाई के लाग्छ भनेदेखि उनीहरूको जहिले पनि म मेरो कामलाई उनीहरूले 100% एप्रिसिएट गरेको कारणले गर्दाखेरि नै आज मलाई यहाँसम्म यदि केही गर्न गरेछु जस्तो लाग्छ भने यहाँ छु भन्ने
निस्वार्थ मनले होइन
हजुर
आफ्नो कार्यक्षेत्र आफ्नो लगाव साधनामा लाग्यो भने सहयोग र साथ जुट्छ भनिन्छ नि होइन। हामीले धेरै सफल व्यक्तित्वहरूको यो अनुभव हामीसँग पनि रहेको छ।
अब मेन कुरा त आफूमा एउटा इमान्दारी त होइन, अब एउटा हरेक कुराको एउटा डिसिप्लिन। हाम्रो क्षेत्र भनेको डिसिप्लिनको क्षेत्र होइन, हामी जहाँ पनि जे पाए गरेर जान सक्दैनौँ, जे पाए खान सक्दैनौँ, जहाँ पाए हाम्रो शास्त्रीय सङ्गीतको एउटा डिसिप्लिन
अनुशासन,
यो यात्रा हिँड्ने भन्छ नि
हजुर,
हाम्रो यात्रामा यस्तो कुराहरू सँगसँगै हामी
धेरै अनुशासनलाई अपनाउनु पर्छ। अनुशासित जीवन नि र साधना त एक आपसमा अन्तर सम्बन्धित,
त्यो भएन भने गर्नै सक्दैन।
अहिले एउटा सफल वरिष्ठ तबला वादकको रूपमा यहाँ चिनिराख्नु भएको छ, तर यो चिनिनुमा, यो पहिचान र स्थापित हुनुमा र यहाँले गरेको जुन कार्य छ त्यो योगदानमा धेरै आफ्नो अनुशासित जीवन, आफ्नो साधना, संघर्ष र अप्ठ्यारालाई सामना गरेको ती अनुभवहरू पनि छन्।
हजुर हो,
त्यो सँगसँगै पुस्तकको पनि शौकिन हुनुहुन्छ।
म पढ्नुमा मेरो चाहिँ तबलापछिको काम भनेको पढ्ने।
हजुर, अबका दिनको लागि चाहिँ योजना के छ? जस्तो कि यहाँ द्वन्द्व प्रभावित एचआईभी पीड़ित का जुन सन्तानहरू छन्, छोराछोरी छन्, घरेलु हिंसा, यौन हिंसाबाट पीड़ित, यौन दुर्व्यवहारबाट प्रभावित बाल बालिकाहरू जुन 5 वर्षदेखि कति वर्षसम्मको होला?
6.5 वर्षदेखि 18 वर्ष मुनिकोलाई सिकाउँछौ,
सिकाइराख्नु भएको छ। हिंसामुक्त समाज निर्माणमा संगीतलाई माध्यम बनाएर एउटा अभियान पनि चलाइराख्नु भएको छ। संगीतको प्रतिको एउटा साधना त छँदैछ, 10 वटा भन्दा बढी विधामा संगीत प्रशिक्षणको कार्यलाई पनि निरन्तरता दिँदै आउनु भएको छ। अबका दिनको लागि यहाँको योजना के छ?
अबको योजना चाहिँ मेरो, अब जस्तै यी आएका बच्चाहरू, यिनीहरू त 3 वर्ष सिक्छन्, आउने जानी भइरहेको छ। हाम्रो पशुपति क्षेत्र भने चाहिँ कस्तो ठाउँ भने, संसारमा जहाँ दुःख पाए पनि पशुपति आउने, त्यहाँबाट पीड़ा भएर आएका मान्छेहरूलाई कमसे कम हामीले अरू कुरा गर्न नसके पनि हामी संगीत सिकाइदिएर उनीहरूको हातमा एउटा सिप, मान्छेले केसै गर्न सक्दैन, संगीत गरेर नै मान्छेले पैसा कमाउँछ र भन्छ। 4 वटा स्कूलमा पढायो भने 1 लाख रुपियाँ त महिनाको ड्याङ्गै आउँछ। हेर्नुहोस्, मान्छेले थाहा छैन यो कुरा,
हजुर,
यसलाई कहिले पनि सिपमूलक उसमा हाम्रो सरकारले पनि सोचेको छैन। अर्को कुरा, जस्तै जहिले पनि जसलाई पढाइ लेखाइपछि संगीतको आवश्यकता हुन्छ नि, र जसले चाहिँ त्यो संगीत सिक्नलाई त अलिकति पैसाकै कुराहरू आउँछ, जस्तै बाजा किन्नु पर्यो, त्यो पहुँच नभएको बच्चाहरूको लागि चाहिँ म जहिलेसम्म सक्छु म सधैँ संगीत गर्छु भनेर एउटा अठोट गरेका छु।
तबला प्रशिक्षक बनेर, बाँसुरी बजाएर अथवा कुनै पनि संगीतको माध्यमलाई अप्नाएर प्रशिक्षक बन्न सक्छन्, संगीत साधक बन्न सक्छन्, यसलाई आर्थिक स्रोतको एउटा माध्यम पनि बनाउन सक्छन्। यो सक्छन् भन्ने कुरालाई प्रमाणित गरिदिनु भएको सफल तबला वादक, वरिष्ठ तबला वादक, पहिलो तबला वादक महिलाको रूपमा स्थापित पनि हुनुहुन्छ, आज हामीले सरिता मिश्रको प्रेरक यो भेटवार्तालाई यहाँहरूमाझ राख्यौं। आज हाम्रो कार्यक्रममा उपस्थित रहेर हामी माझ, हाम्रो श्रोतामाझ जुन प्रेरक अनुभव यहाँले राखिदिनु भयो, संगीत साधनाको कुरालाई यहाँले राखिदिनु भयो, संगीत साधनाले हिंसामुक्त समाज निर्माणमा चालेको अभियानको प्रसंगलाई सुनाइदिनु भयो, यसको लागि रेडियो नेपाल परिवारकै तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद दिन्छौ, र तपाईँका आउने दिनहरूमा अझै अझै सफलता मिलोस् शुभकामना पनि।
हस्, थ्याङ्क यू, मलाई पनि यो अवसर दिनुभयो, चन्दा आभारी छु, थ्याङ्क यू।
विविध विधा र क्षेत्रमा अग्रसर सफल संघर्षरत महिला व्यक्तित्वको जीवन अनुभव अनुभूतिहरूमाझ राख्ने क्रममै आज हामीले यहाँहरूमाझ सुनायौं हिंसामुक्त समाज निर्माण मा संगीत अभियान चलाउँदै आउनु भएको वरिष्ठ तबला वादक सरिता मिश्रसँग भएको प्रेरक भेटवार्ता। अर्को साता फेरि हामी यस्तै प्रेरक प्रसंगलाई यहाँहरूमाझ राख्नको लागि कार्यक्रममा आजका नारीको एउटा अर्को श्रृंखला लिएर यहाँहरूमाझ आउने नै छौं। आजको लागि भने प्राविधिक साथी देवकी भण्डारीका साथ म चन्दा विष्ट पनि विदा माग्छु। नमस्ते, शुभ दिन।